यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 20 गतेसम्म 18 वर्ष उमेर पूरा भएकालाई मतदान गर्न दिने निर्वाचन आयोगको निर्णय। जेएनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना 3 वर्षभित्र निर्माण गरिसक्ने अर्थमन्त्री रामेश्वर खनालको भनाई। नेकपा एमालेको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा 11 राष्ट्रिय महाधिवेशन अवधारणा पत्र पार्टी समक्ष पेश। र थाइल्याण्ड र कम्बोडिया बीच सीमा विवाद पुनः शुरू, थाइल्याण्डले कम्बोडियामा गरेको आक्रमणमा कम्तीमा 5 जनाको मृत्यु।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन 20 गतेसम्म 18 वर्ष उमेर पूरा भएकालाई मतदान गर्न दिने निर्णय गरेको छ। फागुन 20 गतेलाई निर्दिष्ट मिति कट अफ डेट निर्धारण गरी गत मंगिर 5 गतेसम्म संकलित मतदाताको विवरणलाई अध्यावधिक गर्ने निर्णय गरेको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन भएपछि यही मंगिर 26 गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन कसैले झुटा विवरणका आधारमा नाम दर्ता गराएमा विरोधमा उजुरी दिन एकै व्यक्तिको एक नाम एक भन्दा बढ़ी स्थानमा परेमा एक स्थानमा मात्र राख्न र मृतक वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन आयोगले आग्रह गरेको छ। यसै गरी आयोगले मतदान स्थल छनौटका लागि अनलाइन सुविधा वृद्धि गर्ने उद्देश्य सहित कतिपय मतदान स्थलहरूको पुनरावलोकन गरेको र अब मतदाताले आफ्नो वडाभित्रका मतदान स्थल मध्ये पाएक पर्ने स्थल छनौट गर्न अनलाइन प्रणाली मार्फत निवेदन दिन सक्नेछन्। आयोगले मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय र त्रुटिरहित बनाउन आम मतदाता तथा सरोकारवालाको सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ। नेकपा एमाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश गरेको छ। एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख नीरज आचार्यले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी लगायतलाई भेटेर दल दर्ताको निवेदन हस्तान्तरण गर्नुभएको हो। यसै गरी आज 34 राजनीतिक दलले निवेदन दिएसँगै दल दर्ताका लागि निवेदन दिने को संख्या 67 पुगेको आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो। समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई भोलि अपरान्ह 4 बजेसम्म दल दर्ताका लागि निवेदन पेश गर्न आयोगले आग्रह गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले 11 राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आफ्नो अवधारणा पत्र बुझाउनु भएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने भने तापनि समय नमिलेपछि महासचिव शंकर पोखरेललाई उहाँले अवधारणा पत्र बुझाउनु भएको हो। अवधारणा पत्रमा पार्टी महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको माग गर्नुभएको छ। उहाँले महाधिवेशनमा छलफलका लागि तयार पारिएको अवधारणा पत्र महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरी प्रतिनिधिको बीचमा छलफल गर्ने समेत वातावरण मिलाउन अध्यक्ष ओलीलाई अनुरोध गर्नुभएको छ। वरिष्ठ उपाध्यक्ष पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी घोषणा गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको 11 राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति बैठकमा महाधिवेशनको विस्तृत व्यवस्थापन र सहभागिताका सम्बन्धमा छलफल भएको छ। ललितपुरको च्यासल स्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा महाधिवेशनको कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा भएको संगठन विभाग सचिव माधव ढुंगेलले जानकारी दिनुभयो। महाधिवेशन यही मंगिर 27 देखि 29 गतेसम्म काठमाडौँमा शुरू हुँदैछ। महाधिवेशन सफल बनाउनका लागि विभिन्न 13 समिति गठन गरिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले जेएनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयको पुनर्निर्माणको काम अघि बढ़िरहेको बताउनु भएको छ। अर्थमन्त्री खनालले धनगढ़ी स्थित क्षतिग्रस्त मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको आज स्थलगत निरीक्षण गर्नुहुँदै क्षतिग्रस्त सरकारी कार्यालयको पहिलो चरणको पुनर्निर्माणका लागि बजेट निकासा भइसकेको जानकारी दिनुभयो। मन्त्री खनालले जेएनजी आन्दोलनका क्रममा करिब 80 अर्ब बराबरको सरकारी संरचनामा क्षति पुगेको आगामी 3 वर्षभित्र क्षतिग्रस्त कार्यालयको पुनर्निर्माण गरिसक्ने सरकारी योजना रहेको बताउनुभयो। मन्त्री खनालले सुशासन आर्थिक समृद्धि तथा निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सरकार केन्द्रित रहेको पनि बताउनुभयो। 77 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका सन्दर्भमा 17 मानवाधिकार राष्ट्रिय महाभेला आजबाट काठमाडौँमा शुरू भएको छ। राष्ट्रिय मानवाधिकार आयोग नागरिक समाज र विभिन्न 125 सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको आयोजना रहेको राष्ट्रिय मानवाधिकार महाभेलामा गृहमन्त्री ओम प्रकाश अरियालले महिला बालबालिका तथा सीमान्तकृत समुदायको मानवाधिकार रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। गृहमन्त्री अरियालले मानवाधिकार कानूनी दस्तावेज मात्रै नभई सामूहिक चेतना भएकाले सबै मिलेर मात्रै न्यायपूर्ण र समावेशी नेपाल बनाउन सकिने विचार व्यक्त गर्नुभयो।
मानवाधिकार प्राप्तिमा लोकतन्त्रको भूमिका अत्यन्त महत्वपूर्ण भूमिका जो जाहेर नै छ। वर्तमान परिवर्तित परिप्रेक्ष्यमा लोकतन्त्र कमजोर भई मानवाधिकार प्राप्तिमा केही समस्या हुन नदिन सचेत छौं। महिला बालबालिका अपाङ्गता भएका व्यक्ति एकल महिला गोर्ख पीड़ित मधेस आन्दोलन जेएनजी आन्दोलन लगायत विभिन्न समयमा भएका आन्दोलनमा पीड़ित भएका व्यक्ति तथा परिवार युवा अल्पसंख्यक समुदाय जोखिममा रहेका अन्य समुदायहरूको अधिकार सुनिश्चित गर्नु आजको सबैभन्दा ठूलो प्राथमिकता हो। जेएनजी मुभमेन्ट पश्चात देशमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त समाज निर्माण गर्नु र मानवाधिकारको रक्षा गर्दै परिवर्तित आवाजलाई सम्बोधन गर्नु आजको आवश्यकता हो। मानवाधिकारको संरक्षण समर्थन केवल कानूनमा सीमित विषय होइन, यो त हाम्रो सामूहिक चेतना व्यवहार र प्रतिबद्धताको विषय हो। हामी सबै मिलेर मात्रै न्यायपूर्ण समतामूलक र समावेशी नेपाल निर्माण गर्न सक्छौँ।
समारोहमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले पछिल्ला दिनहरूमा सीमान्तकृत समुदायमा मानवाधिकार उल्लंघनका घटनाहरू बढ़ेकाले मानवाधिकारको रक्षाका लागि स्थानीय तहहरू थप सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। महाभेला संयोजन समितिकी संयोजक एवं मानवाधिकारका लागि एकल महिला समूहकी अध्यक्ष शोभा बीसीले महिला दलित अपाङ्गता भएका व्यक्तिलाई मानवको व्यवहार समेत हुन नसकेको भन्दै सीमान्तकृत समुदायको मानवाधिकार सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो। त्यस अवसरमा मानव बेचबिखन विरूद्धमा कार्यरत संस्था शक्ति समूहलाई नगद सहित महिला मानवाधिकार सम्मान गरिएको थियो। आजबाट शुरू भएको महाभेला मंगिर 28 गतेसम्म मानवाधिकार पुस्तान्तरण सुशासन न्याय लगायतका विषयमा संवाद र छलफल हुने आयोजकले जनाएको छ। नागढुङ्गा मलेखु सड़क खण्ड एक साताका लागि आंशिक बन्द हुने भएको छ। सड़क कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुङ्गा मुगलिङ सड़क आयोजनाले यही मंगिर 24 देखि आगामी पुष 1 गतेसम्म दैनिक 5 घण्टा यातायात आवत जावत बन्द गर्न लागेको हो। सड़क आयोजनाले निकालेको सूचना अनुसार नागढुङ्गाबाट पिप्ला मोड़सम्म र पोखरे भीड़ क्षेत्रमा बिहान 10:30 देखि दिउँसो 3:30 बजेसम्म आवागमन बन्द हुनेछ। यो समयमा वैकल्पिक सड़क प्रयोग गरिदिन र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सड़क आयोजनाले आग्रह गरेको छ। पृथ्वी राजमार्गको नागढुङ्गा मलेखु सड़क आंशिक बन्द गरी मुगलिङ मलेखु सड़क खण्डको तीन ठाउँको भित्तो काट्ने तयारी गरिएको छ। सड़क स्तरोन्नतिका लागि यही मंगिर 24 आगामी पुष 1 गतेसम्म दिउँसो दैनिक 5 घण्टा सवारी साधन रोकेर काम गरिनेछ। नागढुङ्गा मुगलिङ सड़क आयोजना अन्तर्गत पश्चिम खण्ड मुगलिङ मलेखु सड़कका आयोजना प्रमुख सजना अधिकारीका अनुसार राजमार्ग रोकिएको समयमा सवारी चाप कम हुने भएकाले चितवनको घोप्टेभीर र धादिङको खतौडी तथा डाहाकीमा भित्तो काट्ने काम गर्न लागिएको हो। उहाँका अनुसार तीनै ठाउँमा 40 मिटर हाराहारी लम्बाई र 80 मिटर हाराहारी अग्लो पहाड़को भित्तो काट्नु पर्नेछ। ती क्षेत्रमा 7 मिटर चौडाई रहेको सड़कलाई 2 मिटर विस्तार गर्ने योजना रहेको आयोजनाका इन्जिनियर विजय दरैले बताउनुभयो। विक्रम सम्बत 2079 पुष 15 गते 3 वर्षमा सम्पन्न गर्ने गरी यो सड़क ठेक्का लगाइएको थियो। विश्व बैंकको सहयोगमा बनाउन लागिएको यस सड़कमा सवारी साधनको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन शुरू गरिएको छ। सम्भावित सुरक्षा जोखिम, भौगोलिक चुनौती र आवश्यक पूर्वाधारको स्थिति मूल्यांकन गर्न जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन अघि बढ़ाएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन प्रक्रिया शुरू गरिएको छ। सम्भावित सुरक्षा जोखिम, भौतिक चुनौती र आवश्यक पूर्वाधारको स्थिति मूल्यांकन गर्न जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन अगाडि बढ़ाएको हो। भोजपुरका 87 मतदान स्थल सिफारिश गरिएकोमा ती मतदान स्थलको कर्मिक रूपमा निरीक्षण भइरहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख दिकेन्द्र सुवेदीले बताउनुभयो।
स्थलगत रूपमा अनुगमन भइरहेको, यसभन्दा अगाडि पनि विभिन्न सूचना तथ्य फोन सम्पर्कका आधारमा 87 मतदान केन्द्रहरू कस्ता छन् भन्ने इन्फर्मेसन चाहिँ लिएरै त्यसमा अझै पनि केही समस्याहरू छन् कि त्रुटिहरू छन् कि भनेर हामी सघन अनुगमनको क्रममा पनि छौं।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा 4 सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान बीच समन्वय गरेर मतदान स्थलको निगरानी बढ़ाइएको हो। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाले यहाँका 87 मतदान स्थल मध्ये 33 अति संवेदनशील, 20 संवेदनशील र 34 सामान्य वर्गीकरण गरिएको
सुरक्षा दृष्टिकोणले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत हामीले आफ्नो किसिमले सुरक्षा योजना बनाएको छौँ भने 4 सुरक्षा निकायको एकीकृत सुरक्षा योजना पनि हामीले बनाइसकेको छौँ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एउटा युनिफाइड सेक्युरिटी प्लान पनि बनाइसकेको छौँ। विधाको बेला शनिबार भयो, सार्वजनिक विधाको बेला चाहिँ हाम्रो जिल्ला सुरक्षा समितिको टोली आफ्नो हिसाब पनि इन्डिभिजुअल अनुगमन गरिरहेको छ।
निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष बनाउन जिल्ला सुरक्षा समितिले गतिविधि तीव्र पारेको जनाएको छ। निर्वाचन अवधिभर कुनै पनि अप्रत्याशित घटना नहोस् भन्ने उद्देश्यले राजनीतिक दल, नागरिक समाज, स्थानीय तह र सरकारवालासँग समेत निरन्तर छलफल परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताउनुभयो।
एउटा जिल्ला स्तरीय सुरक्षा रणनीति, एकीकृत सुरक्षा रणनीति तयार गरेका छौँ। त्यो रणनीति अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका चाहिँ अरू समुदायहरू, पत्रकारहरू, पालिकाहरूले कहाँ कहाँ कसरी निर्वाचनको तयारी गर्ने भन्ने खालको एउटा रणनीति तयार गरेका छौँ। त्यो रणनीति फाइनल भइसकेको छ, त्यसैको डिजाइनमा चाहिँ हामी अगाडि बढिरहेका छौँ।
सुरक्षासँगै जिल्लाभरका मतदान केन्द्रमा भौतिक पहुँच, सम्भावित प्रतिगत जोखिम सम्बन्धी अध्ययन अनुगमन समेत भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नखुस्थित एनसेल कार्यालय अवलोकन गर्नु भएको छ। मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतीश लाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोले स्वागत गर्दै जेएनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनु भएको थियो। गत भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा एनसेलको लैनचौर स्थित केन्द्रीय कार्यालयमा तोड़फोड़, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएपछि एनसेलले नखु स्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ। एनसेलका अनुसार जेएनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको तोड़फोड़ र आगजनीका कारण करिब 65 करोड़ रूपियाँ बराबरको क्षति भएको थियो। प्रादेशिक अस्पताल भद्रपुरमा आजदेखि नवजात शिशु सघन उपचार कक्ष एनआईसीयू सेवा सञ्चालनमा आएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर सञ्जय कुमार गुप्ताका अनुसार करिब 12 वर्ष अघि आवश्यक उपकरण खरिद गरिए पनि जनशक्ति अभावका कारण सेवा शुरू हुन सकेको थिएन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 2070 सालमा नवजात शिशुको उपचारका लागि एनआईसीयू उपकरण उपलब्ध गराएको थियो। स्वास्थ्य मन्त्रालयले हाल 4 डाक्टर उपलब्ध को रायसँगै अस्पतालको पुरानो भवनमा एकैपटक तीन नवजात शिशुलाई एनआईसीयूमा राखेर उपचार गर्न सकिने गरी व्यवस्थापन भएको डाक्टर गुप्ताले जानकारी दिनुभयो। सीमान्तकृत महिलाहरू यौन तथा प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित रहेको एक अध्ययन प्रतिवेदनले उजागर गरेको छ। नेपाली समाजको छायामा रहेर बाँच्न र काम गर्न बाध्य चार समूहका महिला यौन श्रमिक, मनोरञ्जन क्षेत्रमा संलग्न श्रमिक, घरेलु श्रमिक र सशस्त्र द्वन्दका क्रममा यौन हिंसाबाट प्रभावित महिलाहरूले यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा दीर्घकालीन उपेक्षा भोगेको अध्ययनले देखाएको हो। प्रतिवेदनमा यी समूहका महिलाहरूले अत्यन्तै आधारभूत स्वास्थ्य सेवा समेत पाउन संघर्ष गर्नु परेको उल्लेख छ। तरंगिनी फाउण्डेशनको संयोजकत्वमा नेपाल महिला एकता समाज, जागृति महिला महासंघ र महिलाको निम्ति महिला मञ्चसँग सहकार्य गरी सन् 2021 गरिएको अनुसन्धानको निष्कर्ष स्वरूप नयाँ सामाजिक अनुबन्धका लागि मानव अधिकारका मार्गहरू नेपालको स्वास्थ्य अधिकार अन्तर्गतको आधारभूत र अन्य दायित्वहरूको चयनमुखी विश्लेषण शीर्षकको प्रतिवेदन सार्वजनिक गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्ड र क्याम्बोडिया बीच तीव्र सीमा विवाद शुरू भएसँगै थाइल्याण्डले आज आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण शुरू गरेको छ। आक्रमणमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। दुवै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप प्रत्यारोप जारी राखेका छन्। क्याम्बोडियाले थाई सैनिकहरूले आक्रमण गरेको तर आफूले जवाफ नदिएको दावी गरेको छ। युद्ध चर्किने डरमा विवादित सीमा नजिकै बस्ने दुवै देशका हजारौं मानिसहरू सुरक्षित स्थानतिर सर्न थालेका छन्। सीमा विवाद चर्किएपछि गत जुलाई महिनामा दुई देशबीच 5 दिन युद्ध भएको थियो। युद्धमा कम्तीमा 48 जनाको मृत्यु भएको थियो भने झण्डै 3 लाख मानिस विस्थापित भएका थिए। अमेरिका, चीन र मलेसियाले यसअघि झडप रोक्न मध्यस्थता गरेका थिए। मलेसियाका प्रधानमन्त्री अनवार इब्राहिमले दुवै पक्षलाई शान्ति कायम राख्न र कूटनीतिक समाधान अपनाउन आग्रह गर्नुभएको छ। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले आज बेलायतका प्रधानमन्त्री कीर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रों र जर्मन चान्सलर फ्रेडरिक मर्जसँग लन्डनमा वार्ता गर्दै हुनुहुन्छ। वार्तामा युक्रेन युद्ध अन्त्य गर्न गत हप्ता अमेरिकामा युक्रेनी र अमेरिकी अधिकारीले मस्यौदा गरेको प्रस्तावमा छलफल हुनेछ। सो प्रस्तावलाई युक्रेनी वार्ताकारहरूले मन पराइसकेको कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलासा गर्नुभयो तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले केही प्रस्तावका केही विषयमा अमेरिकासँग छुट्टै कुरा गर्न चाहेको बताउनु भएको थियो। जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढ़ेको छ। फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्क अनुसार कारखाना उत्पादन महिनामा 1.8% बढ़ेको छ, जुन सेप्टेम्बरमा भएको 1.1% भन्दा बढ़ी हो। विश्लेषकहरूले अपेक्षा गरेका 0.55% गिरावटको सट्टा यो धेरै सकारात्मक नतिजा हो। उत्पादन वृद्धिमा मुख्य योगदान निर्माण र मेसिनेरी क्षेत्रले दिएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल भारत अन्तर्देशीय रक्सोल काठमाडौँ ब्रोड गेज रेलमार्गको निर्माणको लागि भएको सर्वेक्षण कार्य सकेर आगामी जनवरीसम्ममा डीपीआर तयार गरिने भएको छ। हाल रेलवे मार्गको सर्वेक्षण कार्यको 80% भन्दा बढ़ी काम सम्पन्न भइसकेको र यसै महिना सम्पन्न गरी रेलवे बोर्डलाई प्रतिवेदन बुझाउने तयारी भएको छ। त्यसपछि आयोजनाको डीपीआर तयार गरिनेछ। भारत सरकारले सन् 2021 रक्सोलदेखि वीरगंज हुँदै काठमाडौँसम्मको रेलवे लाइनलाई रेलवे लाइन योजना स्वीकृति गरेको थियो। प्रतिवेदन अनुसार रेलमार्गको रूट रक्सोलबाट पर्साको वीरगंज, बाह्रको मनहरवा, निजगढ़, मकवानपुरको धियाल, शिखरपुर, सिस्नेरी हुँदै काठमाडौँको सतीखेल भएर खोकनासम्म ल्याउने प्रस्ताव गरिएको छ। रेलमार्गमा 12 स्टेशनहरू रहनेछन्। त्यस मार्गमा दैनिक 6 यात्रुवाहक रेलहरू गुडाउने योजना छ। रक्सोल र काठमाडौँ बीचको दूरी 136 किलोमिटर छ। सड़कबाट यात्रा गर्न 5 घण्टा भन्दा बढ़ी समय लाग्ने गर्दछ। रेलमार्गले यो दूरी 2-3 घण्टामा छुट्याउनेछ। सुदूरपश्चिम महोत्सव 2082 सोमबारदेखि धनगढ़ीमा शुरू भएको छ। कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सव पुष 2 गतेसम्म सञ्चालन हुनेछ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा अर्थमन्त्री खनालले देश विकास र समृद्धिका लागि उत्तर दक्षिण कनेक्टिभिटी आवश्यक भएकोमा जोड दिनुभयो। अर्थमन्त्री खनालले महोत्सवले समग्र सुदूरपश्चिमको विकास र आर्थिक समृद्धिमा थप टेवा पुर्याउनुका साथै निजी क्षेत्रलाई प्रोत्साहन र लगानीको वातावरण बनाउन सहयोग पुर्याउने बताउनुभयो। रूपन्देहीको बुटवलमा 16 राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव आयोजन हुने भएको छ। रूपन्देह उद्योग संघको आयोजना आगामी पुष 3 गतेदेखि 17 गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने भएको हो। बुटवल स्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरूका 10 पेभिलियनहरू राखिने भएको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक कृष्ण प्रसाद पराजुलीले स्वदेशी उद्योगलाई प्रवर्धन गर्ने गरी प्रदर्शनी गर्न लागेको जानकारी दिनुभयो। त्यसै गरी कोशी प्रदेशको विराटनगरमा विराट ट्रेड एक्सपो आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघ विराटनगरले अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट एक्सपो आयोजना गर्न लागेको सोमबार मोरङमा आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक अमित कुमार सारडाले बताउनुभयो। नेपाल लेयर कुखुरा पालक संघले मंगलबारदेखि लागू हुने गरी अण्डाको मूल्य पुनः बढ़ाएर नयाँ मूल्य कायम गरेको छ। नयाँ वृद्धि अनुसार ठूलो एक्सेल अण्डा प्रति क्रेट 580 रुपियाँ, ठूलो अण्डा 565 रुपियाँ र मिडियम अण्डा 550 रुपियाँ प्रति क्रेट कायम भएको छ। यसअघि पनि संघले प्रति क्रेट 45 रुपियाँका दरले अण्डाको मूल्य बढ़ाएको थियो। संघका अध्यक्ष विनोद पोखरेलले यसअघिको मूल्य भन्दा यसपटक प्रति क्रेट 20 रुपियाँका दरले अण्डाको मूल्य बढ़ेको जानकारी दिनुभयो। लामो समयदेखि उत्पादनको मूल्य पाउन नसकेका अण्डा उत्पादक किसानहरूले अहिलेको वृद्धिपछि लागत मूल्य भन्दा प्रति क्रेट 50 रुपियाँ बढ़ी मूल्य पाउने भएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
सात महिला क्लब च्याम्पियनशीपमा भारतको इस्ट बंगाल एफसीले भूटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीमाथि 4-0 गोलको शानदार जित हासिल गरेको छ। सोमबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा इस्ट बंगाललाई जित दिलाउन फाजिला क्वापुटले 2 तथा सुलनजना राउन र रेस्टी नान्जिरीले गोल गरे। पहिलो हाफमा 1 गोल गरेको इस्ट बंगालले दोस्रो हाफमा 3 गोल गर्यो। जितसँगै इस्ट बंगालले शीर्ष स्थानको नेपाल एपीएफ क्लबसँग अङ्क र गोल भिन्नतामा बराबरी गरेको छ। ट्रान्सपोर्टले यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानको कराँची सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो। 5 टोलीको सहभागिता रहेको प्रतियोगिता डिसेम्बर 20 चल्नेछ। राउण्ड रोबिन प्रतिस्पर्धापछि समूहका शीर्ष 2 टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा सोमबार विश्राम दिन कुनै खेल भएनन्। लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि सोमबार विश्राम राखिएको हो। प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो क्वालिफायर खेल हुनेछ। त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला किर्तिपुरमा अपरान्ह 4 हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन्। सुदूरपश्चिम अङ्कतालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन्। सुदूरपश्चिम लिग चरणका 7 खेल मध्ये 6 र विराटनगर भने 7 मध्ये 5 खेल जितेको थियो। सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नु परेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 22.7 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस, को अधिकतम 18.6 डिग्री सेल्सियस, न्यूनतम 6.1 डिग्री सेल्सियस, पोखराको अधिकतम 21 डिग्री सेल्सियस, न्यूनतम 8.8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 7.4 डिग्री सेल्सियस, दिपालको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 5.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 20 गतेसम्म 18 वर्ष उमेर पूरा भएकालाई मतदान गर्न दिने निर्वाचन आयोगको निर्णय। जेएनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना तीन वर्षभित्र निर्माण गरिसक्ने अर्थमन्त्री रामेश्वर खनालको भनाई। नेकपा एमालेको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा 11 राष्ट्रिय महाधिवेशन अवधारणा पत्र पार्टी समक्ष पेश। र थाइल्याण्ड र कम्बोडिया बीच सीमा विवाद पुनः शुरू। थाइल्याण्डले कम्बोडियामा गरेको आक्रमणमा कम्तीमा 5 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।